मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन स्लावे की बाना सचार जीवन होने हूँ स्वगाम जाना लई स्वगाम जाना लई स्वगाम जाना लई।
मित्र, आज पनि हामी परमेश्वरको वचन अध्ययनमा आइसकेका छौँ। आज हाम्रो वचन अध्ययनको खण्ड हुनेछ भजन संग्रह 73 अध्यायदेखि 75 अध्याय। आउनुहोस् हामी छोटो प्रार्थना गरौँ। परमेश्वर बुबा, आज पनि हामी तपाईँको चरणमा धन्यवाद स्तुति प्रशंसाको भेटी लिएर आएका छौँ। यो आशा गर्दै कि आज पनि हाम्रो यो खाली हृदयलाई आफ्नो वचनद्वारा भरिदिनुहुनेछ, हाम्रो हृदयलाई आशिषित तुल्याउनुहुनेछ। यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, मैले अहिले भर्खरै भनिहालेँ कि आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 73 अध्यायदेखि 75 अध्यायसम्मबाट देख्नेछौँ। आज हामी भजनहरूको लेबी खण्डबाट वचन अध्ययन गर्न आरम्भ गरिरहेका छौँ। मैले पहिले नै भनिसकेको छु कि हामीले भजनहरूका पुस्तकलाई बाइबलका पहिले 5 पुस्तकहरू पञ्चशास्त्र अनुसार विभाजन गरिरहेका छौँ। भजन 1 अध्यायदेखि 41 अध्यायलाई हामी उत्पत्ति खण्ड भन्दछौँ। भजन 42-72 अध्यायलाई प्रस्थान खण्डको रूपमा जान्दछौँ अनि भजन 73 अध्यायले लेबी खण्डको आरम्भतिर हामीलाई ल्याउँछ अनि लेबी खण्ड चाहिँ भजन 73 अध्यायदेखि 89 अध्यायसम्म हो। यो कुरा मनमा राख्नुहोला। यो लेबीको पुस्तकसँग मेल खाँदछ किनभने यस खण्डमा त के भजन 73 अध्यायमा पनि पवित्र स्थान महत्वपूर्ण कुरा छ। देख्नुभयो, लेबीको पुस्तक पवित्र वासस्थानको लागि र पछिबाट मन्दिरको लागि आराधनाको पुस्तक हो। यो बाइबलमा एक सबभन्दा ठूलो पुस्तक हो। अहिले जब हामी भजनको पुस्तकको यो लेबी खण्डमा आउँछौँ, हामी पवित्र स्थानमाथि जोड प्राथमिकता दिइएको र विशेष गरेर परमेश्वरका भवनका दुई पक्षहरूमाथि जोड दिइएको देख्छौँ। लेबीको पुस्तकले दुई कुराहरूको जोड दिन्छ, त्यो हो परमेश्वर पवित्र हुनुहुन्छ र रगत नबगाइकन पापहरूको मोचन हुँदैन। कुञ्जी शब्दहरू पवित्रता र बलिदान हो। यी दुई शब्दहरू पनि भजनहरूको पुस्तकको यो लेबी खण्डमा धेरै गरेर अङ्कित गरिएको छ। त सबभन्दा पहिले हामी भजन संग्रह 73 अध्यायबाट देख्नेछौँ। यहाँ हामी सबभन्दा पहिले देख्नेछौँ सम्पन्नताको बारेमा अन्यलता। यस खण्डमा अति नै सुन्दर भजनहरू छन् र हामी आसाबको भजनसँग आरम्भ गर्नेछौँ। दाउदले जस्तै यो मानिस संगीतकार थिए। पहिलो 11 भजनहरू यानि 73 अध्यायदेखि 83 अध्यायका माला आसाबद्वारा लेखेको भजन हो। मतलब 73-देखि 83 अध्यायसम्म चाहिँ आसाबले लेखेका भजनहरू हुन्। आउनुहोस् 73 अध्याय एक पद हेर्दै अगाडि बढौँ। यहाँ यस प्रकार लेखिएको छ, निश्चय इसरायलको निम्ति परमेश्वर भला हुनुहुन्छ तिनीहरूका निम्ति जसको हृदय शुद्ध छ। 81 हाम्रा ध्यान यस तथ्यमा खिचिन्छ कि परमेश्वर इसरायलको निम्ति भला हुनुहुन्छ। यसको मतलब परमेश्वर हरेक इसरायलीको निम्ति भला हुनुहुन्छ? होइन, उहाँका भलाइपन खालि ती मानिसहरूसम्म मात्र सीमित छ जससँग शुद्ध हृदय छ। तब त्यो शुद्ध हृदय हुने को हुनेछ त? ती नै व्यक्ति हुनेछ जो आफ्ना बलिदानहरू ल्याएर उहाँका आउँदछन्, जससँग परमेश्वरसँग हिँड्न र परमेश्वरलाई सेवा गर्न इच्छा छ। मेरो मित्र, यदि तपाईँ उद्धार पाउनु भएको जन हुनुभए तपाईँ परमेश्वरसँग हिँड्न र उहाँसँग संगति गर्न चाहनुहुन्छ। तपाईँ शुद्ध हृदयको पाउन चाहनुहुन्छ। तपाईँ ख्रीष्ट कहाँ आएर उहाँलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुहुन्छ अनि अर्कोतिर चाहिँ आफ्नो बितेको समयमा जस्तै निरन्तर पापमा जिउनुहुन्छ। अह, यो तपाईँ गर्न सक्नुहुन्न। यदि तपाईँ यो गर्नुहुन्छ भने म विश्वास गर्दिनँ कि तपाईँ पहिलो स्थानमा उद्धार पाउनु भएको जन हुनुहुन्थ्यो। यो नै स्पष्टीकरण हो। मित्र, उहाँले हामीलाई शुद्ध गर्नु भइसकेको तथ्यको आधारमा हामी परमेश्वरको उपस्थितिमा छौँ। जब हामी ख्रीष्टलाई ग्रहण गर्दछौँ, हामीसँग पापको क्षमा छ, हामी धोइएका छौँ। यो परमेश्वरको वचनद्वारा धुवाइ हो। हामी खालि ख्रीष्टको रगतद्वारा मात्र धोइएका छैनौँ, तर हामी परमेश्वरको वचनद्वारा पनि धोइएका छौँ। परमेश्वरको वचनले हामीलाई शुद्ध गर्दछ र हामी उहाँलाई प्रसन्न तुल्याउने हिँडाएको चाहन्छौँ। अहिले यो मानिस आसब परमेश्वरको उपस्थितिमा आएर भन्न सके, परमेश्वर इसरायलको निम्ति भला हुनुहुन्छ। उससँग समस्या थियो। मलाई लाग्छ कि उसको समस्या तपाईँको समस्या पनि हुन सक्छ। यो निश्चय नै मेरो समस्या भएको छ। समस्या यो हो, किन परमेश्वरले दुष्टलाई सम्पन्नताको अनुमति दिनुहुन्छ? किन परमेश्वरका सन्तानहरू धेरै कष्ट दुःख पाएको देखिन्छ? धेरैपल्ट एक सेवकको नाताले म आफैलाई अन्योलमा परेको पाएँ। मैले परमेश्वरका मानिसहरू कष्टमा भएको देखेँ। मैले परमेश्वरका जनहरूले दुःख भोगेको देखेँ। मैले दुष्टको सम्पन्नताको देखेँ र यसको बुझ्न मेरो निम्ति कठिन कुरा थियो। यति धेरै समय पश्चात पनि अझै मसँग यसको खास उत्तर छैन कि धर्मीहरू किन दुःखमा पर्छन् तर दुष्टहरू सफलतामा सम्पन्नतामा। तपाईँ मलाई यो प्रश्न सोध्नुहोला। तपाईँ परमेश्वरको सेवक हुनुहुन्छ तर पनि तपाईँसँग यसको उत्तर छैन। अह मित्र, मसँग ठिक उत्तर छैन। तब तपाईँ कसरी अरूलाई सान्त्वना दिनुहुन्छ? अ मित्र, म भन्दछु कि कसरी म अरूलाई सान्त्वना दिन्छु। यद्यपि मसँग उत्तर नभए तापनि म जान्दछु कि एकजनाले यसको जान्नुहुन्छ र उहाँले मलाई उहाँसँग खालि विश्वासद्वारा हिँड्न मात्र भन्नुभएको छ। उहाँले मलाई अन्धकारमा हाल्नु भएर जाँच गर्नुहुन्छ। तब म आफ्नो हात अगाडि बढाएर उहाँको हातलाई समात्छु। उहाँको वचनमा उहाँ मलाई भन्नुहुन्छ कि म उहाँलाई भरोसा गर्न सक्छु। एक दिन उहाँले मलाई जीवनका यी प्रश्नहरूको व्याख्या गरिदिनुहुनेछ, स्पष्ट गरिदिनुहुनेछ। आसबसँग पनि त्यस्तै समस्या थियो। आसबले पहिले नै भनिसकेका छन् कि परमेश्वर इसरायलको निम्ति भला हुनुहुन्छ, तर यो प्रश्नले उसलाई वास्तवमा दिगदारी गरिदियो। पद 2 र 3 पदमा भनिएको छ, तर मेरा खुट्टा झण्डै ठेस लागेका थिए, मेरा पाइलाहरू चिप्लन लागेका थिए, किनकि दुष्टहरूको उन्नति देख्दा ती अहङ्कारीहरूको म डाही भएको थिएँ। आसबले भने, मैले आफ्नो राष्ट्रको वरिपरि हेरे र यो कुरा पत्ता लगाएँ कि मेरा जातिहरू बीचमा दुष्टहरू नै समृद्ध सम्पन्न भइरहेका थिए र ईश्वरीय धर्मी जनहरू चाहिँ जेरो। 4 पदमा भन्छन्, किनकि तिनीहरूलाई मृत्युको पीडा हुँदै हुँदैन तर तिनीहरूको बल अटल हुन्छ। आगे निरन्तर ती सम्पन्न सफल मानिसहरूको बारेमा, तिनीहरूको सम्पन्नताको, कुशलताको अनि सफलताको आशा बताउँछन्। 5 र 6 पदमा, अरू मानिसहरू झैँ तिनीहरू कष्टमा हुँदैनन्, तिनीहरूलाई अरू मानिसहरूलाई झैँ विपत्ति आइलाग्दैन, यसकारण अहंकार तिनीहरूका गलामा सिक्री झैँ रहन्छ, अत्याचारले तिनीहरूलाई लुगाले झैँ ढाक्छ। ओ, यो कति सत्य हो! धनी मानिसहरू अहंकारले फुलेका हुन्छन्। अनि 7 पदमा भन्छन्, मोटाएर तिनीहरूका आँखा पुरिन्छन्, मनले चिताएको भन्दा धेरै तिनीहरूसँग हुन्छन्। यस्ता मानिसहरूसँग हरेक चिज छ, जीवनका आवश्यक हरेक चिज। अनि 8 पदमा भन्छन्, तिनीहरू गिल्ला गर्छन् र दुष्टतामा अत्याचारको उच्चारण गर्छन्, तिनीहरू धाक लाउँछन् तिनीहरूको निम्ति। ओ मित्र, यो कति सत्य छ! अनि आगे 9 पदमा भन्छन्, तिनीहरू स्वर्गमा बसे झैँ बोल्छन् र पृथ्वीमा जिब्रो चलाउँछन्। मित्र, यी धनी मानिसहरूलाई आज टिभीमा हेर्नुहोस्, तिनीहरू ती व्यक्ति हुन् जसले समाचार बनाउँछन्। आगे पद 11 भनिएको छ, अनि तिनीहरू भन्छन्, परमेश्वरले कसरी जान्नुहुन्छ? औ के सर्वोच्चमा ज्ञान छ र? तिनीहरू परमेश्वरमा रुचि लिँदैनन्। तिनीहरू सोच्दैनन् कि उहाँले तिनीहरूको बारेमा हरेक कुरा जान्नुहुन्छ। अनि 12 पदमा भनिएको छ, हेर, दुष्टहरू यिनीहरू नै हुन् र सधैँ आरामीमा बसेर तिनीहरू धनको पौलमा बढ्छन्। मित्र, के यसले तपाईँलाई कहिले शान्ति भङ्ग गरिदिएको छ, डिस्टर्ब गरिरहेको छ? यसले मलाई यो गर्छ। अनि 13 पदमा भनिएको छ, निश्चय व्यर्थमा मैले आफ्नो हृदय शुद्ध गरेको छु र निर्दोषतामा आफ्नो हात धोएँ। आशा भन्छन्, परमेश्वरको निम्ति मैले जिउने प्रयास गरेँ र यो यस्तो देखिन्छ कि यसबाट कुनै फाइदा छैन, यसले कीमत दिँदैन। अनि आगे 14-16 भन्छन्, किनकि दिनभरि म विपत्तिमा परेको छु र बिहानै पछि मैले चेतावनी पाउँदै रहेँ, यदि म यसै भन्ने छु भनी मैले भनेको भए त, हेर, मैले तपाईँको सन्तानको पुस्तालाई धोका दिएको हुने थियो। यो म कसरी जान्न सकूँ भनी जब मैले विचार गरेँ, त्यो मेरो दृष्टिमा साह्रै कठिन भयो। यो समस्याले आसापलाई व्याकुल गरायो, दुखी बनायो, यसले उसलाई विश्रामहीन रातहरू दियो। किन दुष्टहरू सम्पन्न हुन्छन्? अहिले हामी उत्तरतिर आउँछौँ। 17 पदमा भनिएको छ, जबसम्म म परमेश्वरको पवित्र स्थानमा पसिन र तिनीहरूको आखिरी अन्तको विचार मैले गरिन। जब आशा परमेश्वरको मन्दिरमा गए तब उसले दुष्टको अन्त्यको बुझे। उसले दुष्टहरूको निम्ति साँची राखेको अन्त्य, विनाशको अन्तर्दृष्टिको पाए। यही नै कारण प्रभु येशूले धनी मानिसको बारेमा र गरिब मानिसको बारेमा अनन्त जीवनको वर्णन गर्न दृष्टान्त दिनुभयो। यो लुका 16:19-31 पदमा रेकर्ड गरिएको छ। यसले हामीलाई भन्दछ कि त्यो दिन आइरहेको छ, परमेश्वरले ती दुष्टहरूलाई इन्साफ गर्नुहुनेछ। त्यो धनी मानिसको भाग्य कष्ट यातनाको स्थानमा समाप्त भयो, अन्त भयो। यद्यपि कुनै प्रचारकले दाहक्रियाको समयमा उसलाई स्वर्गीयमा धकेले तापनि उसको बारेमा चाखलाग्दा कुराहरू भनिए होला, तिनीहरूले सम्भवत उसलाई धर्मकर्मको निम्ति असल काम दानहरूको प्रशंसा गरे, तर उसको अन्त्य चाहिँ कष्ट यातनाको स्थान थियो। गरिब मानिससँग पुरिनलाई बाकस त के राम्रो कात्रो पनि थिएन, सम्भवत उसको मृत्यु शरीरलाई खाडल खनेर त्यसै पुरिदिएका थिए, तर परमेश्वरका दूतहरू उसलाई पर्खिरहेका थिए र तिनीहरूले उसलाई अब्राहमको काखमा लगे। तपाईँ आज परमेश्वरको निकटतामा रहन आवश्यक छ, नत्र तपाईँ जब संसारमा, देशमा, समाजमा अन्य देख्नुहुन्छ, तपाईँको हृदय कटुताले, कडवाहटले भरिन सक्छ। आसपले आफ्नो प्रश्नको उत्तर पवित्र स्थानमा पाए। म तपाईँको प्रश्नको उत्तर जान्दिनँ किनकि म आफ्नै प्रश्नको उत्तर जान्दिनँ, तर म कुनै एकजनालाई जान्दछु जसले यसको बारेमा जान्नुहुन्छ। उहाँले भन्नुभएन कि उहाँले मलाई अहिले नै यसै समयमा भन्नुहुनेछ। उहाँले भन्नुभयो, मलाई विश्वास र भरोसा गर, मैले उत्तरको पाएको छु। कुनै दिन उहाँको उपस्थितिमा उहाँले हामीलाई यो सबैको व्याख्यान गर्नुहुनेछ, स्पष्ट गरी दिनुहुनेछ। त्यस बेलासम्म, त्यस घडीसम्म के गर्ने त? 23 पदमा भनिएको छ, 23 पदमा, तै पनि म निरन्तर तपाईँसँगै छु, तपाईँले मेरो दाहिने हात थाम्नु भएको छ। मैले तपाईँलाई भने थिएँ कि उहाँले तपाईँको हात पक्कनुहुनेछ, थाम्नुहुनेछ। जब म अति नै कष्टमा थिएँ, उहाँले मलाई थाम्नुभयो। उहाँले भन्नुभयो, मसँग हिँड। त्यो नै पाठ मैले सिकेँ, अनि त्यही नै पाठ भजनकारले सिके। अनि 24 पदमा भन्छन्, तपाईँले आफ्नै सल्लाहले मलाई डोर्याउनुहुनेछ र त्यसपछि मलाई आफ्नो महिमा लिनुहुनेछ। आज म उहाँसँग छु। मेरो जीवनको पद हो फिलिपी 1:6 पद। यहाँ भनिएको छ, यसै कुरामा मेरो दृढ विश्वास भएर कि जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशु ख्रिस्टको दिनसम्ममा त्यो सिद्ध तुल्याउनुहुनेछ। मलाई यो नभन्नुहोस् कि उहाँ यो गर्नुहुने छैन, अह, उहाँ त्यो निश्चय नै गर्नुहुनेछ। यो नै यो भजनको सन्देश हो। अनि 24 पदमा भनिएको छ, तपाईँले आफ्नै सल्लाहले मलाई डोर्याउनुहुनेछ र त्यसपछि मलाई आफ्नो महिमा लिनुहुनेछ। मित्र, म योभन्दा कुनै कुरा उक्तम म उहाँलाई माग्न सक्दिनँ। त्यसकारण चाहे जे हो घटोस्, चाहे म यसको बुझौँ या नबुझौँ, म उहाँलाई खालि विश्वास र भरोसा गर्नेछु। बस त्यसपछि हामी भजन 74 अध्यायतिर लागौँ। यहाँ हामी देख्नेछौँ शत्रुद्वारा मन्दिरको विध्वंस गरिएको बेला छुटकाराको निम्ति चित्कार। यस भजनमा हाम्रो सामने फेरि मन्दिर छ र यस समयमा त्यसको अशुद्ध गरिनेछ। यो मस्किल भन्ने भजन हो, दाउदको होइन तर आसाबको भजन। अनि आसाब पवित्र वासस्थानमा लेवी र संगीतकार थिए। आउनुहोस् भजन संग्रह 74 अध्याय 1 पद हेर्दै अगाडि बढौँ। यहाँ यस प्रकार लेखिएको छ, हे परमेश्वर, तपाईँले हामीलाई किन सधैँको निम्ति त्याग्नु भएको छ? तपाईँको रिस तपाईँको खर्कको भेडाहरूको विरुद्धमा किन धुवा झै उठ्छ? भजनकार प्रश्न गर्दछन्, किन तपाईँले यो हामीलाई गर्नुभएको? त्यसपछि ऊ चित्कार छोड्छन्, पुकार गर्दछन्। 2 पदमा भन्छन्, जो समुदाय तपाईँले तादीदेखि किन्नु भएको छ, जसलाई तपाईँले आफ्नो अधिकारको कुल हुन मोल तिरेर छुटाउनु भएको छ, सियोन डाँडालाई सम्झना गर्नुहोस् जहाँ तपाईँ विराजमान हुनुभएको छ। उसले भौगोलिक स्थान निर्धारणको हामीलाई दिन्छन्। भजनकार निश्चय नै इसरायल राष्ट्र र पलिस्तिनको मुलुकको र इसरायल राष्ट्रको बारेमा कुरा गरिरहेका छन्। अनि 3 पदमा भन्छन्, अनन्त उजाडतिर तपाईँको गोडा उठाउनुहोस्, पवित्र स्थानमा शत्रुहरूले सबै खराबी गरेका छन्। मित्र, यो कुराको ध्यान दिनुहोस् कि त्यो नै पवित्र स्थानको शत्रुहरूले अशुद्ध गरेथे। 4 पदमा भनिएको छ, तपाईँको सभाको बीचमा तपाईँका विरोधीहरू गर्जेका छन्, तिनीहरूले आफ्ना झण्डाहरू चिन्हको रूपमा राखेका छन्। के भयो त्यो? मित्र, यो एन्टिओक एफिफानेसको सेनाहरूद्वारा त्यो भयानक आक्रमणको अगमबाडिक हो। ऊ सिरियन आरामी थिए जो सिकन्दर महानको मृत्युपछि उसको साम्राज्यलाई विभाजन गर्ने 4 सेनापतिहरूमध्ये 1 सेनापतिको वंशमा थिए। ख्रिस्टपूर्व 175 उसले यरुसलमतिर आएर आक्रमण गरी मन्दिरलाई र त्यहाँ भएका हरेक पवित्र सामानहरूमा सुँगुरको रगत छर्किदिएर अपवित्र गरेथे र त्यस मन्दिरभित्र पवित्र स्थानमा जुपिटरको मूर्ति राखेथे। यसलाई दानियल 8 अध्यायमा उजाड स्थानको घृणित कुरा भनिएको छ। उजाड स्थानको घृणित कुरा 70 ईस्वी सम्वतमा रोमी सम्राट टाइटसको विध्वंसले पनि त्यस मन्दिरको अशुद्ध गरे र ध्वस्त गरिदिए, जुन पनि परिपूर्णता थियो। तर भविष्यमा मन्दिरको पुनर्निर्माण गरिएपछि आसबका यो अगमबाडी पूर्ण रूपमा पूरा हुनेछ। क्लेश अवधिमा अन्तिम उजाड स्थानको घृणित कुरा प्रकट हुनेछ, जुनले पवित्र स्थानको अशुद्ध गर्नेछ। आगे 12मा भनिएको छ, तापनि पृथ्वीको बीचमा उद्धारको काम गर्नुहुने परमेश्वर तादीदेखि मेरा राजा हुनुहुन्छ। अहिले यो तिनको प्रार्थनाको सुन्नुहोस्। 18 पदमा भन्छन्, हे परमप्रभु, शत्रुले गाली गरेको र मूर्ख मानिसहरूले तपाईँको नाउँको निन्दा गरेको सम्झनुहोस्। अर्को शब्दमा इसरायल परमेश्वरलाई भनिरहेका छन्, शत्रुहरूले हामीलाई लिएका छन् र हाम्रा राष्ट्रका धेरै मानिसहरू मूर्ख भएका छन्, तिनीहरू तपाईँ कहाँ फर्केका छैनन्, तर त्यहाँ विश्वासयोग्य बाँकी रहेका भक्तजनहरू छन्। 19 पदमा भनिएको छ, तपाईँको कुरले ढुकुरको प्राण जङ्गली जनावरलाई नदिनुहोस्, तपाईँको दुखीको ज्यानलाई कहिले पनि नभुल्नुहोस्। भजनकार चित्कार छोड्छन्, सङ्कष्टहरूको बीचमा हामीलाई छुटकारा दिनुहोस्, बचाउनुहोस् भनेर। उसले परमेश्वरको छुटकाराको दिनको प्रतीक्षा गर्छन्। मित्र, चाहे तपाईँको कष्ट समस्या कति खराब नै किन नहोस्, उहाँले तपाईँलाई छुटकारा दिनुहुनेछ। उहाँले आफ्ना मानिसहरूलाई हामी रहेको परिस्थिति मुनि भन्दा खराब स्थितिबाट छुटकारा दिनुभएको छ। र भविष्यमा उहाँले तिनीहरूको निम्ति अझ महान कामहरू गर्नुहुनेछ। 22 पदमा भनिएको छ, हे परमेश्वर, उठ्नुहोस्, आफ्नो मामिला आफै वकालत गर्नुहोस्। मूर्ख मानिसले दिनभरि कसरी तपाईँलाई गाली गरिरहन्छ सो सम्झनुहोस्। यो विजयमा चाल चलियोस् भन्ने परमेश्वरलाई पुकार हो, चित्कार हो, अनि यो त्यो प्रार्थना हो जुनले त्यो गर्न सक्छ भन्ने परमेश्वरको योग्यताको थाहा गर्दछ। यो भजन आसाफको प्रार्थना हो। यो मस्किल भन्ने भजन हो जुनले हाम्रा सारा समस्याहरूमा, कष्टहरूमा परमेश्वरलाई भरोसा गर्न सक्छौँ भन्ने तपाईँ र मलाई उपदेश दिन्छ, शिक्षा दिन्छ। त्यसपछि भजन 75 अध्यायतिर पनि लागौँ। यो चाहिँ छुटकाराको गीत हो। भजन 74 आशाको प्रार्थना थियो अनि भजन 75 चाहिँ पछि आउने छुटकाराको विजयको गीत हो। त्यसकारण यो विश्वासको भजन हो। 75 अध्याय 1 पदमा भनिएको छ, हे परमेश्वर, हामी तपाईँमा धन्यवाद चढाउँछौँ। हामी धन्यवाद चढाउँछौँ किनकि तपाईँको नाउँ नजिकै छ। मानिसहरूले तपाईँका आश्चर्य कामहरूको बयान गर्छन्। आखिरीमा परमेश्वरले आफ्नो नाउँ पृथ्वीमा सुरक्षा गर्न गइरहनु भएको छ। ओ, यो कस्तो अद्भुत महिमित सत्यता हो जुन यो भजनमा हाम्रो सामने राखिएको छ। 2 पदमा भनिएको छ, जब म ठिक समय पाउँछु तब म आफै ठिक ठिक इन्साफ गर्नेछु। यसको मतलब जब प्रभु आउनुहुनेछ यो ठिक समयमा, नियुक्त समयमा हुनेछ। जब हाम्रा प्रभु पृथ्वीमा हुनुहुन्थ्यो उहाँले आत्मा दीनताको स्थान लिनुभयो। पृथ्वीमा मानिसको रूपमा उहाँले भन्नुभयो, मत्ती 24 अध्याय 36 पदमा, तर त्यस दिन र घडीको विषयमा कसैले जान्दैन, न त स्वर्गीयका दूतहरूले न पुत्रले तर पिताले मात्र। प्रभु नियुक्त समयमा आइरहनु भएको छ। तपाईँ उहाँलाई जल्दीबाजी गर्न सक्नुहुन्न। उहाँ पूर्व नियुक्त कालीन समयमा आउनुहुनेछ। कुनै मानिस उहाँको आगमनको ठिक समय र घडीको जान्दैन। मलाई थाहा छैन किन भने उहाँले मलाई यो बताउनु भएको छैन। अमित्र, ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुरा हो, त्यहाँ खास ठिक समय छ, नियुक्त गरिएको समय छ जब उहाँ आइरहनु भएको छ। त्यसकारण हामी खालि उहाँमा विश्वासमा बनिरहौँ र विश्वासद्वारा तयारीको साथ त्यसको प्रतीक्षा गरौँ। आगे पद 6मा भनिएको छ, किनकि सहायता पूर्वबाट अथवा पश्चिमबाट वा दक्षिणबाट नै आउँदैन। कहाँबाट सहायता आउनेछ? पूर्व, पश्चिम वा दक्षिणबाट आउने छैन। तर तपाईँले यो कुराको विचार गर्नुभयो होला, यहाँ उत्तरको उल्लेख छैन, किनभने त्यो नै दिशाबाट, यानि उत्तर दिशाबाट शत्रु आउनेछ। खालि परमेश्वरले मात्र आफ्ना मानिसहरूलाई छुटकारा दिन सक्नुहुनेछ। मित्र, त्यस घटनाले स्थान लिनभन्दा पहिले भजन 75 अध्याय परमेश्वरलाई धन्यवादको प्रार्थना हो। ओ, यी भजनहरू कति अद्भुत छन्! म विश्वास गर्दछु कि यी भजनहरू तपाईँका हृदयहरूको निम्ति आशिषका कुराहरू भएका छन्। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दियो।
तो यो जीवन प्रभु भेटी बनोस, विधवा को प्रभु भेटी जस तो यो जीवन प्रभु भेटी बनोस। मेरो जीवन विचलित न होस, यीशु मलाई साथ दिनु हो। भुवाको प्रभु पाल भित्र जिउनु भन्दा मन्दिरको ढोके बन्नु असल छ पापको पाल भित्र जिउनु भन्दा मन्दिर को ढोके बन्नु असल छ विधवा को प्रभु हृदय जस्तो सर्वस्व दिनु अति असल छ मलाई पनि प्रभु बनाउनु मलाई पनि प्रभु बनाउनु होस् विधवा जस्तो स्वच्छ मनको विधवाको प्रभु भेटी जस्तो यो जीवन प्रभु भेटी बनो
आदरणीय श्रोता हामी तपाईँको पत्रको बाटो हेरेका छौँ साथै यस कार्यक्रममा बजाइएको कुनै गीत सुन्न चाहनुहुन्छ भने आज नै हामीलाई गीतको बोलसहित लेखी पठाउनुहोस् हामी तपाईँको नामसहित सुनाइदिनेछौँ त हाम्रो ठेगाना हो कार्यक्रम मुक्तिको मार पोस्ट बक्स नम्बर 3-2 बुटवल रूपन्देही लुम्बिनी नेपाल अनि भारतमा कार्यक्रम मुक्तिको मार पोस्ट बक्स नम्बर 87 सिलगढी 734401 साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ हाम्रो इमेल ठेगाना हो नेपाली ttb@twr.in
तिमै जस्तो अन्धो कतै छु कि मनको आँखालाई खोलिदिनु होस् पापको खास्टोलाई फाल्नु परोस् प्रभु आत्माको खास्टोलाई ओढ्नु छ मलाई पनि प्रभु दया गर्नु होस् मलाई पनि प्रभु दया गर्नु होस् हे मेरो रब्बी दृष्टि पा विधवाको प्रभु भेटी जस्तो यो जीवन प्रभु भेटी बनोस् मेरो जीवन विचलित नहोस् यीशु मलाई साथ दिनुहोस् विधवाको प्रभु भेटी जस्तो यो जीवन प्रभु भेटी बनोस्।